महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 MHz र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरू माझ हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, आज पनि स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको प्रेरक सफल जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। यसै क्रममा हामीले कार्यक्रम आजका नारीमा युवा आवाजलाई पनि राख्दै आएका छौँ। हाम्रो युवाहरूलेको अपेक्षा के छ, यसमा पनि हाम्रा युवा छोरीहरूको चाहना के छ, अपेक्षा के छ, हाम्रा छोरीहरूले परिवारबाट लिएको अपेक्षा साँच्चै पुरा भएको छ, यसको लागि युवा पुस्ता मध्येकै दुई प्रतिनिधि पात्र नवयुवा पुस्ताका छोरीहरू जेनजी पुस्ताका छोरीहरू हामीसँग हुनुहुन्छ, जोसँग एउटा राम्रो सोच दृष्टिकोण र कामको अनुभव पनि छ, जो आफू मात्र होइन अरूलाई पनि कसरी आफू सँगसँगै डोराउन सकिन्छ भन्ने बाटोतर्फ पनि अग्रसर हुनुहुन्छ। यसरी भनिरहनु पर्दा हामी दुवैजनालाई सामाजिक अभियन्ताको रूपमा पनि लिन सक्छौँ। उहाँहरूको आफ्नै दृष्टिकोण, आफ्नो विचार, आफ्नो अनुभव अनुभूति के छ त त्यो राख्नु अगाडि भने यी दुई हाम्रा नवयुवा पुस्ताका छोरीहरूको परिचय यहाँहरूलाई गराउँदैछौँ। उहाँहरूलाई स्वागत गरौँ है त।
नमस्ते, मेरो नाम विद्या विष्ट, मेरो जन्मस्थान किर्तिपुर काठमाडौँ। अहिले चाहिँ म जेन्डरका विषयहरूमा काम गर्दै आइरहेको छु, एन्टी ह्युमन ट्राफिकिङ, युथ इम्पावरमेन्ट, सेल्फ डिफेन्स, अनि एज अ सोसल एक्टिभिस्ट चाहिँ मैले विभिन्न इस्युजहरूमा चाहिँ हाम्रै समाजमा रहेर धेरै कामहरू गर्दै आइरहेको छु पर्छ। र एउटा छोरीहरू चाहिँ सुरक्षित हुनुपर्छ है, आफ्नो घरमा, आफ्नो समाजमा, आफ्नो देशमा चाहिँ सुरक्षित हुनुपर्छ भन्ने मुद्दा उठाएर चाहिँ काम गर्दै आइरहेको छु।
नमस्ते, म चाहिँ सरु खड्का। नागरिकताले चाहिँ म रामेसापबाट भने पनि थाहा भएदेखि म काठमाडौँमै बसोबास गर्दै आएको छु। हालै चाहिँ म एथनोग्राफिक राइटिङ र रिसर्च पढ्दैछु, सँगसँगै अहिले कथान्तर भन्ने एउटा प्यासन प्रोजेक्टलाई अगाडि बढाउँदैछु। म चाहिँ एउटा चाहनाले हुन खोजेको आर्काइभिस्ट हुँ भनेर परिचय दिइरहेको हुन्छु, अनि सँगसँगै मेरो एक्टिभिजम अथवा मेरो विधा भनेको चाहिँ कथा हो। कथा पनि एक्टिभिजमको एकदमै ठुलो पार्ट हो भनेर म विश्वास राख्छु। त्यो बाहेक चाहिँ हाम्रो सेप्टेम्बर 8 भएको जेनजी प्रोटेस्टको चाहिँ आर्काइभिङ हुनुपर्छ, त्यो के भएको थियो भनेर कथा भनिनुपर्छ भनेर म सँगसँगै 24 फोटोग्राफर अनि नेपाल पोइन्ट भन्ने एउटा ग्रुप मिलेर चाहिँ हामीले जेनजी पावर भन्ने एउटा किताब निकालेको थियौँ। म चाहिँ त्यसको राइटर पनि हो, एक विद्यार्थी पनि हो।
यहाँलाई हामीले नवयुवा पुस्ताका दुई छोरीहरूको परिचय गरायौँ। दुईजना छोरीहरू विद्या विष्ट र सरु खड्का, आज उहाँहरूको कुरा पनि सुन्छौँ। युवा पुस्ताका कुरा सुन्नु आवश्यक छ, छोरीहरूको कुरा त्यति सुनिएको छैन भनेर भनिन्छ होइन। विद्या विष्ट र सरु खड्का, यहाँहरूको अहिलेसम्मको अनुभवले चाहिँ के भन्छ?
पहिलाको कम्पेरिजनमा चाहिँ अहिले अलिकति सुन्न थालिएको छ। हाम्रो मम्मीहरूले भोगेको कुरा र अहिले हामीले भोगिरहेको कुरामा धेरै अन्तर पनि छ। पहिला उहाँहरूको कुरा त्यति सुनिन्थेन, उहाँहरूको कुरा आवश्यकतालाई चाहिँ व्यवस्था गरिरहेको थियो भने अहिले चाहिँ हाम्रो कुराहरूलाई सुनिदिनुहुन्छ? कतिपय डिसिजन मेकिङमा हामीलाई इन्भल्भ नगरिए तापनि हाम्रो कुरा चाहिँ सुनिने भएको छ। मेरो मात्रै घरको कुरा होइन कि, मेरो मात्रै स्थानीय तहको कुरा होइन कि, हामीले ओभरअल नेपालकै कुरा गर्ने हो भने महिलाका कुरा चाहिँ त्यति सुनिएको पाइएको छैन। हामीले सानो रूपमा हेर्ने हो भने हाम्रो घरमा केही फाइनेन्सियल डिसिजन होइन, आर्थिक कारोबार हुँदै गर्दाखेरि हाम्रो घरमा भएको आमाको डिसिजन त्यति मान्ने हुँदैन जति मान्ने बुवाको भइदिन्छ। उहाँहरूलाई चाहिँ पैसाको कारोबारमा किन इन्भल्भ गर्नु पर्यो अथवा किन चाहिँ संलग्न गर्नु पर्यो भन्ने कुराहरू चाहिँ आइरहेको हुन्छ। यो हुँदाखेरि चाहिँ छोरी मान्छे यतिकै पछाडि परिरहेको छैन, उसले आफ्नो आमालाई देखिरहेको हुन्छ। आफ्नो बुबाले आफ्नो आमालाई समावेश नगरिरहँदाखेरि मैले चाहिँ यो शब्द बोल्नु हुँदैन रहेछ, यो कुरा चाहिँ मैले राख्न हुँदैन रहेछ,
अथवा यो विषय मेरो प्राथमिकतामा होइन रहेछ।
हजुर
हजुर,
यसरी चाहिँ उहाँहरूले चाहिँ आफ्नो आवाज चाहिँ दबाइरहनु भएको पनि छ। त्यही भएर चाहिँ अहिलेको कन्डिसनमा यो सोसियल मिडियाले भनौँ, आफ्नै एक्सपोजर पाएर भनौँ होइन, विभिन्न माध्यमबाट चाहिँ छोरी मान्छेहरू अग्रसर भइरहनु भएको छ। सायद शिक्षामा पनि वृद्धि भएको छ होइन, हाम्रो समाजमा अहिले छोरीहरूको लागि पनि उत्तिकै शिक्षा दिनुपर्छ। छोरीहरूको आवश्यकता अनि उहाँहरूको चाहिँ इच्छा आकाङ्क्षा र आफ्नो बोलीहरू चाहिँ सुन्नलाई आफ्नो प्यारेन्ट्सदेखि नै एकदमै आवश्यक हुने रहेछ क्या। मेरो बोली घरमै सुनिँदैन भने मैले बाहिर गएर बोलेको के औचित्य भयो भनेर चाहिँ लिइरहेको हुन्छन् क्या। आफ्नै प्यारेन्ट्स जो जो छ त्यहीँबाट चाहिँ मोटिभेट भयो भने मात्र एउटा बच्चा एउटा छोरी मान्छे चाहिँ बाहिर गएर बोल्न सक्छ।
कस्तो महत्त्वपूर्ण कुरा होइन सरोजी, विद्याजीले उठाउनु भयो नि, के लाग्छ यहाँलाई?
विद्यादीले भन्नुभएको सबै कुरासँग सहमति पनि छ। उमेरले पनि कति धेरै कुराहरू फरक पार्छ। अहिले टोकनिजम भन्ने एउटा शब्द छ के, जहाँनिर चाहिँ कोटाको लागि मात्रै चाहिँ छोरी राखिदिने अथवा दलित राखिदिने अथवा
राख्नै परेको कारण
उनीहरूले राख्नको लागि राखिरहेको छ या उनीहरूले साँच्चै सुन्नको लागि राखिरहेको छ भन्ने प्रश्न चाहिँ मलाई एकदमै सताइरहेको हुन्छ कि धेरै ठाउँहरूमा, नेपालको विभिन्न ठाउँमा जाँदाखेरि पनि अनि स्थानीय तहदेखि
प्राथमिकतामा परेर आएको भए कस्तो राम्रो हुन्थ्यो अझै भन्ने होइन।
एक्ज्याक्टली, छोरीको कथा सुनिएको छ कि छैन भन्दा पनि छोरी भएर तपाईँले आफ्नो कथा भनिराख्नु भएको छ कि छैन भन्ने पनि अर्को प्रश्न हामीले आफैलाई सोध्नुपर्ने प्रश्न हो कि भन्ने लाग्छ। हामीलाई चाहिँ सानैदेखि छोरी मान्छे बोल्नु हुँदैन भनेर यति इन्टरनलाइज गराइदियो कि मेरो कथा चाहिँ सुन्न लायक छैन, मैले त के भनेर म त जाबो एउटा किचनदेखि विद्यालयसम्मको यात्रामा त्यो त गरेको हो, तर त्यो यात्रा पनि कति धेरैजनाको लागि प्रेरणाको कथा हो भनेर हामीले बुझेका छैनौँ कि। अनि हामीलाई जानी जानी बुझाइएको छैन कि मेरो कथा चाहिँ मैले भन्नपर्छ र अगाडि आउनुपर्छ भनेर। अनि सायद पहिलाको हिसाबले धेरै परिवर्तन भएको होला, तर परिवर्तन हुन अझै पनि बाँकी छ। हामीलाई सुनिन अझै बाँकी छ अनि हामीले आफैलाई सुनाइन्न पनि अलिकति बाँकी छ भनेर चाहिँ मलाई लाग्छ।
हजुर, कहिले कहिले यस्तो पनि हुन्छ नि होइन सरु, परिवार समाजले नै फेरि मलाई दोषी तुलाउँछ कि, त्यो पनि एउटा डर असुरक्षा चाहिँ हाम्रो छोरीहरूसँग अहिले पनि छ नि त होइन। यो भन्दै गर्दाखेरि अहिले प्रविधि मैत्री हुँदै गइरहेको छ, उहाँहरूको हातमा मोबाइल छ होइन, हामी अनि यति बेला नै डिजिटल सुरक्षाको कुराहरू पनि आइरहेको छ र हाम्रो युवा पुस्ताका छोरीहरू कति सुरक्षित हुनुहुन्छ, किशोर अवस्थाका हाम्रा अझ त्योभन्दा तल भाइ बहिनीहरू कति सुरक्षित छन्, कसरी चाहिँ यो सामाजिक सञ्जाललाई बढीभन्दा बढी सदुपयोग गर्न सकिन्छ, सुरक्षित राख्न सकिन्छ, के लाग्छ यहाँहरूलाई?
सामाजिक सञ्जाल छ, सामाजिक सञ्जाल पनि छ भन्दैमा सबै प्रयोग गर्नुपर्छ भन्ने छैन कि। म चाहिँ सामाजिक सञ्जालमा किन छैनौँ भनेर सोध्नुहुन्छ कि, मेरो उत्तर भनेको चाहिँ म सामाजिक सञ्जालमा छु तर मलाई चाहिने सञ्जालमा मात्रै छु भनेर भन्छु कि।
कस्तो राम्रो। हजुर,
म लिङ्कडइन चलाउँछु किनभने मेरो काम नै सोसियल सर्कलमा छ, म समाजमा काम गर्छु। मलाई कसैले भेटाउनु पऱ्यो भने मलाई उहाँहरूले लिङ्कडइनमा भेटाएर कामको विषय होस् अथवा केहीको लागि कुरा गर्नुहुन्छ कि, म लेख्छु, मेरो सबस्ट्याक छ, मेरो वेबसाइट छ, अनि त्यो बाहेक मलाई यदि कोहीसँग कम्युनिकेट गर्नु पऱ्यो भने मसँग वाट्सएप छ, सिग्नल छ, त्यो बाहेक मलाई चाहिँ अरू माध्यमहरू चाहिँदै चाहिँदैन कि। छ नि, टिकटक चलाउनु हुँदैन, युट्युब चलाउनु हुँदैन भनेर भन्न खोजेको होइन कि, मैले मलाई सोध्ने हो मलाई के आवश्यकता छ। अनि हामीले जहिले पनि आफ्नो बााउन्ड्री र आफ्नो नेसेसिटी के हो र आफ्नो प्राइभेसी कतिसम्म छ, किनभने तपाईँले भन्नुभयो भने कति डर छ कहाँसम्म कथा भन्ने भन्दाखेरि चाहिँ मेरो कुनै पनि सामाजिक सञ्जालमा गएर तपाईँले हेर्नुभयो भने मलाई लागेका विचारहरू देख्नुहुन्छ, मैले गरेका कामहरू देख्नुहुन्छ, तपाईँले चाहेर पनि मेरो पारिवारिक बारेमा जान्न पाउनु हुँदैन, म कहाँ बस्छु भनेर थाहा पाउनु हुँदैन, कहाँ घुम्न गएँ भनेर थाहा पाउनु हुँदैन, त्यो भन्नु नराम्रो होइन तर मलाई चाहिँ त्यो आवश्यक लागेन कि धेरै कुरा छन्। तपाईँले आफ्नो सामाजिक सञ्जाल आफ्नो हिसाबले चलाउन पाउनुहुन्छ कि मलाई चाहिँ त्यो सामाजिक सञ्जाल चलाउँदा आफ्नो कथा भनिराख्दाखेरि चाहिँ मैले कथा भन्ने भन्ने बित्तिकै म उठेदेखि म सुत्दासम्म कहाँ छु कसरी छु भनेर भन्नुपर्छ भन्ने
त्यो आवश्यकता
आवश्यक छैन। तर मलाई के आवश्यक लाग्छ भने मैले बोल्नुपर्ने विषय उठेको छ, देशमा यो भइरहेको छ, मलाई भन्नै पर्ने छ, त्यसो लागेको बेला म भन्छु, अनि भनिसकेपछि मलाई थाहा छ कि मान्छेहरूले चाहिँ सरूले चाहिँ लिङ्कडिनमा लेख्छ है भनेर चाहिँ उहाँहरू त्यहाँनिर आउनुहुन्छ कि बहस गर्नको लागि, अनि त्यो बहसको विषय कहाँ गर्ने भनेर पनि छान्नको लागि चाहिँ आफै पनि स्मार्ट भएको हो कि मैले यदि पाँचवटा डिफ्रेन्ट मिडियममा चाहिँ सेम कुरा राखिदियो भने यतापट्टि पनि गाली गर्ने मान्छे होला, उताबाट पनि गाली गर्ने, मलाई एटलिस्ट एउटा ठाउँमा म त्यता गाली गर्छु नि। अनि म महिला भएको कारणले गर्दाखेरि मसँग 28 दिनमा त डिफ्रेन्ट फेजहरू हुन्छ नि त, महिनावारी हुन्छ, पिएमएस हुन्छ, मलाई गाह्रो भइरहेको हुन्छ, मैले त्यसरी छुट्टाएँ भने चाहिँ त्यो चाहिँ मैले मेरो मानसिक स्वास्थ्यको चाहिँ आफैले ख्याल गरेको हो कि
कस्तो राम्रो कुरा आयो है, हामीले खोजेकै कुरा होइन तर आफ्नो आवश्यकता मात्र गर्नु पर्यो कि।
तपाईँले सामाजिक सञ्जाल चलाइराख्नु भएको छ, सामाजिक सञ्जालले तपाईँलाई चलाइरहेको छैन भन्ने चाहिँ त्यो चाहिँ हामीले बुझ्नु पर्यो कि।
पक्कै पक्कै हजुर हजुर हजुर।
अब यो सामाजिक सञ्जालको कुरा गर्दै गर्दा चाहिँ अहिले चाहिँ हामीले एकदमै धेरै भाइरल भन्ने कुराहरू आइरहेछ नि त, ट्रेन्डिङ भाइरल होइन, यो भाइरल हुने चक्करमा चाहिँ मान्छेहरू चाहिँ मिसयुज बढी भइरहेको हो कि, अनि अहिले चाहिँ कस्तो छ भन्दा त्यो भाइरल हुने चक्करमा मान्छेले प्राइभेसी नै बिर्सिसक्यो क्या, गोपनीयता भएन नि त। मैले चाहिँ अहिले देख्दाखेरि चाहिँ पैसा कमाउन पाइयो, तपाईँको क्रिएटिभिटी युज गर्नुहोस्, पैसा कमाउनुहोस्, मोनिटाइज गर्नुहोस्, तर त्यहाँ चाहिँ कसैको अधिकार हनन नगरिदिनुहोस्। पब्लिकमा भिडियो खिच्ने भन्दैमा ऱ्यान्डमली हामीले भिडियो खिचेर कसैको पनि सोसियल मिडियामा हाल्न पाइँदैन भन्ने नलेज त्यो भिडियो बनाउने व्यक्तिलाई छ कि छैन। मैले भिडियो बनाउँदैछु भने मेरो भिडियोमा आउने व्यक्तिहरूले भोलि त्यो भिडियो हेरेर मलाई मुद्दा हाल्न सक्छ भन्ने त्यो कुरा चाहिँ मलाई दिमागमा छ कि छैन।
सानो सानो कुरा लाग्छ तर सानो सानो कुराले अरूको जिन्दगीमा कति ठुलो प्रभाव पारेको हुन्छ, अथवा आफैलाई भोलि त्यो ठुलो समस्याको सामना गर्न नपरोस् होइन।
सामाजिक सञ्जाल कतिको पावरफुल छ भनेर चाहिँ मैले जहिले पनि दिने उदाहरण भनेको चाहिँ मैले अहिलेसम्म जागिर खोजेर खाएको छैन कि,
हजुर
जहिले पनि जागिर मसम्म आएको छ। जागिर भनिराख्दाखेरि चाहिँ नेपालमा मात्रै होइन कि, मैले चाहिँ 9 वर्षको अन्तरालमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग नि काम गर्न पाएँ, अनि एउटा लिङ्कडिन भन्ने चाहिँ एउटा प्रोफेसनल सोसियल मीडिया भनेर भन्छ क्या हामी, त्यहाँनिर चाहिँ तपाईँको चाहिँ लिभिङ सिभी जस्तो भयो होइन, किनभने पहिलाको जमाना भनेको तपाईँले सिभी बनाएर कहाँ काम गर्नुभएको छ भने प्रिन्ट गरेर ठाउँ ठाउँमा पठाउनु पर्थ्यो, अहिले चाहिँ त्यो डिजिटल भित्तामै छ, कुनै मान्छे आएर तपाईँको के काम गरेको रहेछ, यो मान्छेले के जान्दो रहेछ भनेर अलरेडी थाहा पाउन सक्छ होइन। अनि त्यो हेरेर मैले विभिन्न कामहरू पाएको छु कि त्यहीँबाट, आफूले काम चाहिएको छ भनेर भन्न पनि जरुरी छ कि। हरेकचोटि मैले कुनै संस्थामा काम गरिराख्दाखेरि मैले काम छोड्न आँट्दाखेरि चाहिँ किनभने मलाई अब यति भए चाहिँ म अर्को काम गर्न चाहन्छु भन्दाखेरि चाहिँ म त्यो डिजिटल भित्तामा सूचना जसरी चाहिँ ल है अब चाहिँ सर अलिकता खाली खाली छ जस्तो छ, काम दिन मन लागे चाहिँ दिनुहोस् है भन्ने जसरी चाहिँ केही राखिदिन्छु, अनि राखिसकेपछि रिच आउट गर्नुहुन्छ। तर कहिलेकाहीँ चाहिँ अर्को के हुन्छ भने काम चाहिएको छ भन्ने आफूलाई थाहा हुँदैन। एउटा इक्जाम्पल भनेको चाहिँ वाउ भन्ने चाहिँ वुमेन्स अफ वर्ल्ड भन्ने एउटा छ कि, 2021 चाहिँ म चाहिँ वाउ वुमेनको चाहिँ 40 जनाको लिस्टमा परेको थिएँ कि, अनि त्यो चाहिँ यङ लिडरहरूले चाहिँ के गरिरहेको छन् भनेर चाहिँ त्यो लिङ्कडइन हेरेर नै उहाँहरू आफैले रिच आउट गर्नुभएको कि ए तिमीले कस्तो राम्रो काम गरिरहेको रहेछौ, एकचोटि यो फर्म भरिदिनुहोस् न अनि एकचोटि हामीसँगै बसेर कुरा गरौँ न भनेर गरिराख्दाखेरि चाहिँ अब दुनियाँको यङ महिलाहरूमध्ये 40 जनाको लिस्टमा आफ्नो नाम देख्नु पनि त एकदमै ठुलो
कुरा हो नि.
मैले नलगाएको एफर्ट तर त्यो डिजिटल भित्तामा जे जे कुराहरू मैले गरेको छु भनेर राखेको छु त्योबाट नै मान्छेहरू इम्प्रेस भएर मलाई रिच आउट गरिरहेको छ भने त्यसले कति धेरै सुविधा दिइरहेको छ त. म धाई राख्नु परेको छैन कतै, म केही गरिराख्नु परेको छैन. त्यो भन्दैमा चाहिँ अब मैले पाएँ भन्दैमा सबैजनाले पाउँछ भन्न खोजेको पनि होइन. त्यो चाहिँ तपाईँले कसरी चाहिँ सोसियल मिडिया युज गरिराख्नु भएको छ अनि तपाईँलाई के को लागि चाहिएको छ. तपाईँ एकजना व्यवसाय गर्ने मान्छे हो अरे, तपाईँ व्यवसाय गर्ने मान्छेलाई त जागिर चाहिएन, त्यसको लागि तपाईँलाई कस्टमर चाहियो होला. कस्टमर कसरी ल्याउने भन्दाखेरि त त्यो डिजिटल भित्तामा पोस्ट गरेर हुन्छ, के गरेर हुन्छ. सामाजिक सञ्जालको अर्को एउटा प्रयोग भनेको चाहिँ पहिला चाहिँ म चाहिँ एकदमै पढ्ने मान्छे हो, मलाई पढ्न एकदमै मनपर्छ. सोसियल मिडिया चाहिँ तपाईँको रिसोर्सको हब पनि हुनसक्छ कि.
कस्तो राम्रो होइन,
हजुर,
कस्तो राम्रो एउटा स्रोत हुन सक्दो रहेछ जसबाट गरिरहनु भएको छ. सरू आफै उदाहरण हुनुहुन्छ, विद्या आफै उदाहरण हुनुहुन्छ. हजुर विद्या,
हामी जुन संस्थाहरू छौँ अझै स्थानीय तहसँग अथवा प्रदेश स्तरीय तहसँग चाहिँ कोलाब्रेसनमा गएर यो साइबर सेक्युरिटी सम्बन्धी चाहिँ कामहरू गऱ्यौँ भने चाहिँ विभिन्न गाउँ गाउँमा चाहिँ हामीले चाहिँ यो नलेज फैलाउन सक्छौँ होला.
विद्या दिदीलाई काटे होइन अलिकति, तर विद्या दिदीकै कुरा गर्छु. विद्या दिदी चाहिँ मलाई कस्तो मान्छे लाग्छ भने चिनेको 9 वर्ष भयो होइन. अनि सोसियल मिडिया चाहिँ रमाइलो गर्ने एउटा माध्यम पनि हो भनेर लिने मान्छे जस्तो लाग्छ कि. म चाहिँ मलाई मेरो एकदमै धेरै हबिजहरू छ, मलाई रमाइलो गर्न सोसियल मिडियामा आउनु पर्दैन भन्ने मान्छे हो होइन. तर दिदीले चाहिँ सोसियल मिडियालाई नै रमाइलोको माध्यम बनाउनुहुन्छ कि. दिदी एकदम राम्रो नाच्नुहुन्छ. हामी अभियन्ता भनिराख्दाखेरि चाहिँ अभियन्ताको मुख चाहिँ अहिले पनि एकदम सिरियस हुन्छ, उनीहरूले एकदम सिरियस कुरा गर्छ भन्ने मात्रै नभइकन सोसियल मिडिया चाहिँ रमाइलो गर्ने एउटा प्लेटफर्म पनि हो भनेर चाहिँ बिर्सिनु भएन कि. जति नै हामीले प्राइभेसीहरूको कुरा गरिराखे पनि,
लास्ट टाइम चाहिँ म ब्लगिङ गर्थेँ, म एकदमै घुम्न रुचाउने, यात्रा गर्न रुचाउने मान्छे, म चाहिँ ब्लगर बन्छु भन्ने सोच पनि थियो होइन. मैले ब्लगर बन्छु भन्ने इन अ सेन्स म एकदमै पैसा कमाउँछु ब्लगिङबाट भन्ने त होइन, तर पनि म जुन ठाउँमा जान्छु, जे काम गर्छु, त्यसलाई रेकर्ड गरेर भिडियो बनाएर चाहिँ म युट्युबमा हाल्छु, जहाँबाट चाहिँ मलाई देखेर्ने, मलाई चिन्ने मान्छे चाहिँ इन्सपायर भएर अझै उनीहरूले पनि कम्युनिटीमा यस्तै कामहरू गर्दै जाउन् भन्ने चाहिँ मलाई लाग्थ्यो.
अब सामाजिक सञ्जाललाई हामीले कसरी सदुपयोगमा ल्याउने भन्ने कुरा एउटा उदाहरणसहित भन्यौँ र हाम्रा युवा पुस्ताका छोरीहरू कति सचेत हुनुहुँदो रहेछ, कति जागरुक हुनुहुँदो रहेछ होइन. यो प्रतिनिधि पात्र यहाँहरू हुनुहुन्छ नि त, यहाँहरूको कुरा सुन्दा पनि एकदमै खुसी लाग्यो. रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेका छौँ र कार्यक्रम आजका नारीमा महिला अनुभव र महिला सवालका विविध विषयको उठान गर्ने क्रममा आज नवयुवा पुस्ताका 2 छोरीहरू हामीसँग हुनुहुन्छ, जो छोरीहरू सक्षम हुनुहुन्छ, सामाजिक अभियन्ताको अधिकार कर्मीको रूपमा अगाडि बढिरहनु भएको छ र विभिन्न विषयमा आफ्नै हिसाबले काम पनि गरिरहनु भएको छ. नवयुवा पुस्ताले परिवारबाट खोजेको कुरा के हो त?
परिवारबाट खोजेको कुरा चाहिँ एउटा चाहिँ आफूले गर्न लागेको कामलाई नाइ नभनिदिउन् भन्ने छ होइन. जे गर्नलाई पनि सपोर्ट गरिदिनुहोस् प्यारेन्ट्सले होइन, एउटा आशीर्वादको रूपमा चाहिँ हामीलाई जहिले पनि अगाडि बढ्नु पछाडि म छु भन्ने एउटा ढाडस दिनुहोस् भन्ने चाहिँ सोचिरहेको हुन्छ होइन. तर युवा पुस्ताले त्यो पाइरहेको छैन क्या, न समाजबाट पाइरहेको छ न परिवारबाट. जुन परिवारबाट कुरा गर्दै गर्दाखेरि परिवारले समाजको कुरा सुनिदिन्छ, अर्को मान्छेको कुरा सुनिदिन्छ, मेरो छोरा अथवा छोरीले चाहिँ यो गर्न लागेको छ अरे भनेर मानिलिउँ, एउटा बिजनेस उसले दिमागमा आयो, म अब यो बिजनेस गर्छु बाबा मम्मी भनेर उसलाई यति पैसा चाहियो भनेर उसले नेपालमै केही गर्न खोज्यो भने अँ हुँदैन, मार्केट छैन, यो त डुब्छ होइन, यत्रो ऋण हामीले कहाँबाट खोज्ने भन्ने कुराहरू आउँछ. त्यहाँबाट अर्को थर्ड पर्सनको कुरा सुन्दा
छोरीहरूलाई त्यति
इन्करेजमेन्टै छैन होइन, प्रोत्साहनै छैन. अनि त्यसपछि यदि त्यही छोरीले म आयस गर्छु नि त म बाहिर जान्छु भन्यो भने हाम्रै घरमा हाम्रो घर धितो राखेर उहाँहरूले चाहिँ 25-30 लाख निकालेर छोरीलाई विदेश पठाउन अथवा छोरालाई विदेश पठाउन दे आर रेडी होइन. उहाँहरू चाहिँ रेडी हुनुहुन्छ. उहाँहरूलाई एउटा देशप्रति नै आशा नभएको हो कि आफ्नो छोराछोरीप्रति आशा होइन आशा नभएको हो, त्यो चाहिँ हामीले अझै पनि बुझ्न सकिरहेको छैनौँ. हाम्रै घर घरमा हेर्ने हो भने एउटा घरमा एउटा विदेशीका युवाहरू हुनुहुन्छ होइन होइन. त्यही भएर चाहिँ हाम्रो युवा पुस्ताले गर्न लागेको कामलाई चाहिँ अथवा उहाँहरूको धारणा उहाँहरूको विचारलाई चाहिँ अभिभावकले चाहिँ सुनिदिन जरुरी छ, मनन गरिदिन जरुरी छ जस्तो लाग्छ मलाई. सो त्यो विश्वासको बाटो चाहिँ तपाईँले आफैले खन्नुपर्छ है,
यदि नगरिएको खण्डमा
हजुर. धेरैको घर परिवार हामी त्यस्तो समाजमा छौँ कि जहाँ चाहिँ छोरी मान्छेलाई विश्वास गरिँदैन, तिमीले पनि यो गर्न सक्छौ र भन्ने खालको क्वेसन मार्क जहिले पनि खडा हुन्छ. मेरै विषयमा हेर्ने हो भने म एउटा काठमाडौँमा जन्मेको छोरी, अरूले हेर्ने हो भने मैले सबै सेवा सुविधा पाएँ होला मेरो बाल्यकालदेखि जस्तो लाग्छ होला, तर मैले नै कुराहरू भोगेको छु जहाँ चाहिँ घर बाहिर जान नमिल्ने, बाहिर होइन हिन्डुल गर्नको लागि आफू एउटा सक्षम नभएसँग चाहिँ एकदमै गाह्रो भएको अवस्था पनि छ मेरो लागि होइन. त्यो हुँदाखेरि मैले एउटा सेल्फ डिफेन्स मैले घर परिवारलाई नभनिकन आफ्नो ट्रेनिङ गरेँ. एक महिनाको ट्रेनिङ गरिसकेपछि जिल्लामा हाम्रो एउटा ठुलो इभेन्ट हुँदै थियो, त्यो इभेन्टमा लानुभयो. त्यो त्यहाँ चाहिँ ठुल्ठुलो मिडियाले कभर गरिरहनु भएको थियो होइन, राष्ट्रिय दैनिकहरूले कभर गरिरहनु भएको थियो, जहाँ चाहिँ मेरो पनि फोटो एकदमै राम्रो ठुलो नै आयो कि, जुन चाहिँ मेरो बाबाले अफिसमा त्यो पेपर देखेर अनि यो त तिमी हो कसरी सिक्यो सोध्नु भएको थियो कि. त्यहाँबाट चाहिँ आई अन ट्रस्ट क्या मेरो प्यारेन्ट्सको, त्यसले पहिला प्रमाण गर्नै पर्ने रहेछ. इभन मैले त्यो समयमा प्रमाण गरेर आज म यो अवस्थामा छु भनौँ न, यो ठाउँसम्म म आइपुग्नलाई त्यो एउटा प्रोग्राम, त्यो एउटा पत्रिकाको फोटोले मलाई एकदमै धेरै मद्दत गर्यो. त्यसपछि चाहिँ मैले मेरो प्यारेन्ट्ससँग एउटा अनुमति माग्नुपर्छ हामी कतै जाँदा भन्ने कुराहरू छ नि त, म जाउँ भनेर सोध्ने होइन कि म जाँदैछु भनेर मैले इन्फर्मेसन दिने वातावरण बनाएँ क्या. त्यो घटनाले चाहिँ मलाई एउटा यस्तो इम्पावर गर्यो भने अहिले अब मैले हाम्रो युवा साथीहरू जो छोरी मान्छे हुनुहुन्छ आफूले एउटा बाटो बनाइसकेपछि चाहिँ तपाईँहरूले ट्रस्ट अन गरिसकेपछि तपाईँले धोका त दिनु भएन कसैलाई पनि, तपाईँको प्यारेन्ट्सलाई होस् होइन, जसले तपाईँलाई विश्वास गरिरहनु भएको छ उहाँहरूलाई धोका त दिन मिलेन. रङ बाटोमा नहिँड्नुहोस्, गलत बाटोमा नहिँड्नुहोस्, तर तपाईँ सही बाटोमा हिँड्दै हुनुहुन्छ
र सही बाटोमा हिँड्दैछु भन्ने पनि ठुलो शक्ति हो नि त, त्यो पनि एउटा पावर हो नि त हाम्रो.
एकदमै जब तपाईँको प्यारेन्ट्सले म तिम्रो पछाडि छु तिमी अगाडि बढ भनिदिन्छ नि, तपाईँले अरू थर्ड पर्सनको कुराहरू सुन्न नपर्ने रहेछ क्या.
ठ्याक्कै दिदीले भनिराख्दाखेरि म पनि जोड्न चाहेको कुरा चाहिँ तपाईँ सबैको लागि राम्रो हुनुपर्छ भन्ने छैन कि. यदि तपाईँलाई आफैमा विश्वास छ भने तपाईँ सायद एक वर्ष नराम्रो हुनुहोला. मैले अघि भनेको थिएँ नि म पनि कसैको फलानाको छोरी भएँ भनेर, तर त्यो फलानाको छोरी हुनुभन्दा अगाडि त ए साइन्समा फेल भई पढ्न जानिनँ भन्ने खालको थियो नि त. तर मलाई के विश्वास थियो भने म किन यो लिइरहेको छु भनेर मलाई थाहा थियो कि. तपाईँले आफैले आफैलाई विश्वास देखाउनु एउटा एकदम इम्पोर्टेन्ट हो. अनि छुच्चो भइदिनुपर्छ भने छुच्चो भइदिनुहोस्. तपाईँ आज दुईजनासँग छुच्चो भएर पछि सयवटा जिन्दगी परिवर्तन गरिराख्नु भएको छ नि, त्यो छुच्चो भएर केही हुँदैन कि.
जस्तै मैले मेरो जीवनमा अचिभमेन्ट के छ त भनेर खोज्दै जाँदाखेरि हाम्रो घरमा टिका लगाइदिँदै गर्दा मेरो हजुरबाले के आशीर्वाद दिनुभयो भन्दाखेरि तिमी भोलि पर्सि गएर विद्या दिदी जस्तै बन्नु है भनेर चाहिँ त्यो नानीलाई दसैँको टिका लगाइदिनु भयो क्या. मैले पैसा कमाउन सकौँला, भोलि घर बनाउन सकौँला नसकौँला, आफ्नो केही होला नहोला मलाई थाहा छैन, तर म अन्तिम क्षणसँग मलाई त्यो हजुरबाले त्यो नानीलाई दिएको आशीर्वाद याद आउँछ कि. त्यो चाहिँ मेरो लागि अचिभमेन्ट हो. नभए चाहिँ हामीले आफ्नो घरमा भएको युवा अथवा आफ्नो छोराछोरीको कुरा सुनेर पहिला मनन गरिदिउँ. आर्थिक रूपमा सपोर्ट भनेको त पछिको कुरा हो क्या, मनन चाहिँ गरिदिनु पर्यो.
म चाहिँ 10 वर्ष होस्टेल बसेँ कि, एकदेखि कक्षा 10 सम्म आमा बुवासँग चाहिँ जहिले पनि एउटा गुनासो भनेको फर्मेटिभ इयर्स, जुन बेला चाहिँ मैले जिन्दगी कसरी चलाउन सकिन्छ, मेरो डेली हेबिट्स कसरी हुन्छ भने बिल्डअप गर्दैछु, त्यति बेला चाहिँ होस्टेल राखिदिनु भयो. अनि अहिले चाहिँ संस्कार खोजेर हुन्छ भनेर म जहिले पनि, यो चाहिँ ठट्टी ठट्टामा भन्ने कुरा हो, तर ठट्टामा भने पनि एकदमै मनमा भएको कुरा हो कि. किनभने मेरो एउटा रिक्वेस्ट भनेको चाहिँ अब विभिन्न अवस्थाहरू छन्, कसैको लागि खानकै लागि धौधो भएर बाबा आमाहरू विदेश गएर बस्नुपर्ने छ, बच्चाहरू छुट्टै बस्नुपर्ने छ, तर नेपाल यस्तो ठाउँ हो कि जहाँनिर बच्चालाई खासमा होस्टेल राख्नु पर्दैन कि. यदि बाबा आमा विदेशमा हुनुहुन्छ भने हाम्रो हजुरबा हजुरआमा हुनुहुन्छ होला, बच्चा बच्चीलाई चाहिँ सकेसम्म चाहिँ परिवारको न्यानोपन चाहिँ फिल गर्दा गराउन दिनुहोस् भन्छु कि. सकेसम्म चाहिँ परिवारको न्यानो चाहिँ नखोजिदिनुहोस्, त्यो चाहिँ
ठुलो मनमा चाहिँ भित्र हजुर
कस्तो रुन मनलाई तर यो कुरा निकाल्न खोज्नुको कारण चाहिँ बच्चा बच्चीको मानसिक स्वास्थ्य कस्तो हुन्छ भनेर उनीहरू हुर्किएको वातावरणले पनि एकदमै फरक पार्छ कि। अनि मलाई थाहा छ कि मेरो बाआमाले चाहिँ मेरै पढाइ राम्रो, मेरो बाआमा दुवैजना शिक्षित हुनुहुँदैन, उहाँहरूले पढ्नु भएको छैन, उहाँहरूको डर के थियो भने हामी सँगै बस्यो भने चाहिँ हामीलाई पढाउन आउँदैन, बरु होस्टेल बस्यो भने सर म्यामहरू हुनुहुन्छ। म बुवा आमाको कुरा पनि बुझ्छु अहिले आएर, पहिला त बुझ्दिनँ थिएँ, मलाई रिस मात्रै थियो कि सक्दा सक्दै पनि म किन मलाई किन होस्टेल राख्यो भनेर। तर अहिले त्यो बुझे तापनि मैले सायद अझै पनि भन्छु कि सकेसम्म चाहिँ बच्चा बच्चीलाई आफ्नै घरको इन्भाइरोमेन्टमा बरु पढ्नको लागि ट्युसन राख्नुहोस्, तर सुत्दाखेरि चाहिँ आफू लुटुपुटु गरेर आमासँगै सुत्न पाइयोस्। अर्को रिक्वेस्ट भनेको चाहिँ बच्चा बच्चीलाई बच्चा बच्ची हुन दिनुहोस्, किनभने अहिले चाहिँ हामी कस्तो हुन्छ नि सानैदेखि, पहिला त हामी अब एकदमै प्लेग्राउन्डमा खेल्ने माटो खेल्ने त्यो गर्न पायौँ, अहिले चाहिँ तिमी बच्चा भएपछि एकदमै सोझो भएर ठिक्क परेर बस, चल्यो भने हुँदैन। बच्चाको नामै त बच्चा, ऊ चल्नुपर्छ, ऊ रमाउनुपर्छ, ऊ खेल्नुपर्छ,
त्यो बच्चा बेला बाला पनि फेरि कति समय हुन्छ
एक्ज्याक्टली। अनि बच्चालाई बच्चा हुन दिनुहोस्, बच्चाको जसरी बाँच्न दिनुहोस्, किनभने हामी चाहिँ अहिले चाहिँ एकदमै त्यो स्ट्यान्डर्ड बुक छ क्या हाम्रो चाहिँ, राम्रो मान्छे भनेको चाहिँ नचलिकन चुप्पो लागेर ज्ञानी भएर बस्ने हो, त्यो पनि चाहिन्छ। तर त्यो भनिराख्दाखेरि मैले ज्ञानी हुँदाहुँदै मैले मेरो बाला पनि नबाँच्ने त। अर्को कुरा मलाई रिक्वेस्ट गर्न मन लागेको भनेको चाहिँ हाम्रो, मैले एकदमै धेरै विभिन्न गाउँहरूमा जाँदाखेरि अथवा कामकै सिलसिलामा कतै गइराख्दाखेरि देख्ने ट्रेन्ड भनेको चाहिँ सोच के छ भने, ल म तिमीलाई पढाउँछु नर्सरीदेखि बाह्र क्लाससम्म पढाउँछु, त्यति हो, त्यसपछि चाहिँ तिमीले मलाई कमाएर दिनु पऱ्यो। त्यो चाहिँ कस्तो भने, खेती गरेँ अब बाह्रपछि चाहिँ मलाई बाली आउनु पऱ्यो भने जस्तो कुरा कि। अहिले त कति धेरै परिवर्तन भइसक्यो नि त, म बाह्र क्लाससम्म के सिक्छु भन्दा बेसिक ए यसरी पो रहेछ पढ्ने भनेर सिक्छु कि, त्यसपछि मैले स्पेसलाइजेसन गर्न त मलाई ब्याचलर्स गर्नु पऱ्यो, मैले मलाई मन परेको कुरामा सिक्नको लागि त मैले मास्टर्स गर्नु पऱ्यो, मैले मेरो हातमा मसँग स्किल छैन भने मैले पैसा कसरी कमाउने। अनि त्यो स्किल पनि बिल्डअप गर्न दिइराख्नु भएको छैन, जानेर नदिनु भएको होइन है, फेरि यो मैले कसैलाई दोष लगाएको होइन कि,
अहिले देखिएको होइन, जुन कुरा बुझ्नु पर्छ।
अब त्यो प्रेसर भइसक्यो कि, ला बाह्र सिद्धियो मैले त कमाएर बाबा आमालाई दिनुपर्छ। यसमा चाहिँ बाबा आमालाई के भन्न मन छ भने, फलानाको छोराले पैसा कमाउँछ विदेश गएर लाखौँ लाख कमाउँछ, तर फलानाको छोरा पछि 20 वर्षपछि नेपाल आउँदाखेरि उसले जेरोबाट सुरु गर्नुपर्छ कि। अहिले तपाईँको छोराले त्यो जेरोबाट सुरु गरिरहेको छ, त्यो जेरोबाट सुरु गर्दाखेरि ठिक छ बाबु, अहिलेसम्म हामीले हेरिरहेको छौँ, 3 वर्ष तिमीलाई जति पनि गर्न मन छ गर, हामी छौँ है, यति मात्रै भन्दै पनि मलाई मन परेको ठाउँमा चाहिँ मैले मेरो इन्भेस्ट गर्न पाउँछु कि। किनभने मैले मेरो क्षमता नै अभिवृद्धि गरे छैन भने मैले लाखौँ लाख कसरी कमाउनु नेपालमा।
हजुर, खाना दिनु, लाउनु दिनु, बाँस दिनु, त्यो ठुलो कुरा भएन, मनको कुरा, अपेक्षा बुझिदिनु, हुन त सन्तानको पनि एउटा जिम्मेवारी हुन्छ, त्यो छुट्टै कुरा हो। र पनि फेरि मैले अलिकता केन्द्रित गर्न चाहे, युवा छोरीहरूको अपेक्षा चाहिँ एउटा आफ्नै अनुभवको आधारमा नि भन्न सकिन्छ नि होइन।
जहिले पनि हाम्रो अर्को सोच भनेको चाहिँ सबैले हिँडिसकेको बाटो हिँड भन्ने एउटा सोच हुन्छ कि। अनि त्यो भनेको मेरो आमालाई चाहिँ म नर्स भइदियोस् भन्ने एकदमै चाहना थियो, मेरो बाबालाई डक्टर भइदियोस् किनभने रामेछाप टप हानेको रे यो गरेको रे, अब राम्रो पढ्ने मान्छे चाहिँ साइन्स लिएर डक्टर नर्स हुन्छन् भन्ने थिएँ होइन। तर मैले के गरेँ भन्दाखेरि चाहिँ 12 वर्षसम्म त साइन्सै पढेँ, किनभने त्यति बेला मलाई ज्ञान थिएन कि मैले बाबा आमालाई नाइ भन्न पाउँदिनँ भनेर। त्यसपछि चाहिँ ज्ञान भइसकेपछि मैले सिधै गरेँ ह्युम्यानिटिज पढेँ। अनि मेरो घरमा एकदम तहल्का मच्यो कि ओहो, यस्तो राम्रो मान्छे, पढाइको मान्छे ह्युम्यानिटिज पढ्यो, सरुल त पढ्न बिगारी क्या हो, पढ्न आउँदैन क्या हो, तर मान्छेलाई थाहा छैन कि ह्युम्यानिटिजमा नि टपर हुन्छन् भनेर कि। मलाई चाहिँ त्यो साइन्स पढेर पढ्न नजानेर अनि त्यसपछि ह्युम्यानिटिज गई भनेर गाउँभरि त्यो हल्ला थियो होइन। अनि तर मलाई त्यसले केही पनि बोधर गरेन कि, मलाई के थाहा थियो भने म ह्युम्यानिटिज पढेर पनि म टप गर्छु, म स्कलरसिपमा पढेको होल
सबै पढाइ हजुर।
पछि पछि चाहिँ अब त्यो प्रोग्रामहरू जान थालिसके, सोसियल मिडिया हेर्न थालिसकेपछि अब म फलानाको छोरी भएँ कि, फलानाको छोरीले त्यस्तो गरे तिमीहरूले गरेछौ
एक्जाम्पल भन्यो
अनि तर त्यो भन्दैमा मैले त्यो मलाई फलानाको छोरी राख्नु सही हो भन्न खोजेको होइन कि सपोर्ट त गरिदिनु पऱ्यो नि त बाबा मम्मीलाई अलिकति चित्त दुखाइ भए तापनि मेरो दाई हुनुहुन्थ्यो दाईले होइन तिमीलाई जे मन छ त्यही गर यहाँ केही भयो भने गाली गर्न थाल्नु भने हामी चाहिँ के गर्थ्यौँ भने दाई र म टिम अप हुने अनि बसिसकेपछि अब दुईजनालाई गाली गर्न सक्नु हुँदैन थियो सो त्यो हामीले बेला बेलामा त्यो स्ट्राटेजी पनि बनाउनु पर्ने रहेछ कि
आमा बाबालाई के लाग्छ हामीले बुझेको जानेको तिमीहरूको भलोको लागि जातिको लागि भनेको हो भन्ने लाग्छ तर त्यति हुँदा हुँदै पनि हामीले युवा पुस्ताका छोरीहरूको छोराहरूको मनको कुरा पनि सुनिदिनु पर्यो उनीहरूको बुझाइबाट पनि हेरिदिनु पर्यो होइन त्यो कुरा हो र सबैभन्दा आज युवा पुस्ताका दुई छोरीहरूसँग कुरा गरिरहँदाखेरि हाम्रा छोरीहरूलाई विशेष त हाम्रा किशोर अवस्थाका छोरीहरू कति अप्ठ्यारोबाट नजानेर अन्जानमा अथवा रहरले अथवा आवेगले लहरले कति अप्ठ्यारोमा पर्नुहुन्छ नि त्यति बेला परिवारले हामीले भनेको मानेन होइन त्यति बेला परिवारको सपोर्ट हुनुपर्छ होइन यो कुरा चाहिँ कस्तो ठुलो कुरा छ नि होइन विद्या
हो एकदमै अब छोरीहरूकै विषयमा कुरा गरिरहँदा चाहिँ मैले यो जेन्डर बेस्ड भायोलेन्समा एकदमै धेरै काम पनि गरेँ होइन मैले काम गरेको 2017 अहिले भन्ने नै हो भने लगभग 9-10 वर्ष हुन लागिसक्यो होइन मैले विभिन्न छोरीहरूलाई भेट्दै गर्दा विभिन्न यो जिल्लाहरू घुम्दै गर्दा चाहिँ कस्तो छ उहाँहरूको स्थिति भन्दाखेरि उहाँहरूलाई हरेसमेन्ट कसैले भइहाल्यो भने पनि उहाँहरूले कसलाई गएर भन्ने सम्बन्धित मान्छे नै थाहा छैन के कसलाई गएर भन्ने त छोरीलाई एउटा हिंसा भयो यदि घरकै परिवारबाट भएको छ भने सपोज अङ्कलबाट हिंसा भयो भने मैले मम्मीलाई मलाई अङ्कलले यस्तो गर्नुभयो भनेर भन्दाखेरि चुप लागै भोलितिर बिहे हुँदैन नि फेरि भन्ने खालको होइन आफ्नो परिवारमा त्यस्तो भन्नुहुन्न है चुप लागै त भनेर भन्ने खालको हामीले कन्डिसन देखेका छौँ क्या अहिले पनि कतिपय फ्यामिलीमा त्यही खालको कन्डिसन छ जुनमा चाहिँ छोरीहरूले मेरै मम्मीले त मेरो ह्यारेसमेन्टको कुरा अथवा म हिंसामा परेको कुरा पत्याउँदैन भने मैले दोहोऱ्याएर त भन्दिनँ नि त होइन को छ त मेरो सुरक्षा गर्ने मलाई को छ त भन्ने एउटा सम्बन्धित निकाय जुन अहिले यो हाम्रो वुमेन सेलहरू आइरहेछ होइन पुलिसतिर अनि हाम्रो विभिन्न महिलाका संस्थाहरू छन् जहाँ चाहिँ हरासमेन्ट भयो अथवा भोइलेन्समा पर्यो महिला आयोग पनि हुनुहुन्छ होइन सो कामहरू त भइरहेको छ तर पनि त्यो गाउँ गाउँमा चाहिँ हरेसमेन्ट भइरहेछ आफू समस्यामा परिरहनु भएको छ छोरीहरू छोरी मात्र होइन छोरा पनि पर्नु भएको छ होइन मैले कुरा गर्दै गर्दा छोराको नगर्ने होइन छोरा पनि इक्वल्ली पीडामा परिरहनु भएको छ तर पनि सुनिदिने कसले त होइन मलाई पीडा परिरहेछ मेरो प्यारेन्ट्सले सुनेन भने मैले अर्कोको प्यारेन्ट्सलाई गएर भन्दा त झन् कसले बुझ्छ भन्नुहोस् त
एउटा छोराछोरीको लागि त होइन आफ्नो आमा बुवा नै सबैभन्दा ठुलो सुरक्षित एउटा घर हो सुरक्षित र सबैभन्दा विश्वासिलो व्यक्तित्व पनि उहाँहरू हो र उहाँहरूबाटै सुरक्षा नपाएपछि विश्वास नपाएपछि गाह्रो हुन्छ भन्ने कुरा चाहिँ बुझिदिनु पर्यो
अझै अब हामीले घर हाम्रो सुरक्षित स्थान हो भनेर भन्दै गर्दा घरैमा चाहिँ कति धेरै महिला हिंसा भइरहेको बालबालिकालाई होइन शोषण भइरहेको पनि पाइरहेका छौँ नि
अनि जानी चाहिँ कहाँ होइन
जानी चाहिँ कहाँ त
कुनै पनि घर परिवार असुरक्षित नरहोस्
कसैले केही भन्दैछ भने सुनिदिनुहोस् एकछिन होइन त्यो सुन्नेर भोलि अर्को स्टेपमा के गर्ने भन्ने कुरा त विभिन्न मान्छेहरूसँग छलफल गरेर निस्केला तर त्यो पीडा पोख्ने माध्यम एउटा को मनभरिको पीडा एउटा थालमा पस्किन त दिनुहोस् पहिला होइन त्यो
सुनिदिनु पनि ठुलो कुरा हो कि कसैले मलाई सुनिदै रहेछ कसैले मलाई बुझिदै रहेछ यो पनि हाम्रो युवा पुस्ताका छोरीहरूको लागि कत्रो ठुलो आँट भरोसा हुन्छ यदि सुन्नुभएको छैन भने पनि सुनिदिनु आज गर्नुपर्ने कुरा धेरै छ है विद्या सर दुवैजना यहाँहरूसँग कुरा गर्दाखेरि यहाँहरूको आफ्नो कार्यक्षेत्रमा यहाँले भन्नुभयो लैङ्गिक सवालमा काम गरिरहेछ धेरै समस्या छोरीहरूको पनि देखिराख्नु भएको छ नि त यहाँले होइन आफ्नो सुरक्षा आफै होइन कसरी गर्न सकिँदो रहेछ किन आवश्यक रहेछ आज हाम्रो कार्यक्रमबाट भन्नै पर्ने कुराहरू के हो त्यसपछि हामी फेरि सरको यो कथान्तरको कुरा पनि सुन्नेछौँ हजुर
सेल्फ डिफेन्स भन्ने बित्तिकै हामीलाई चाहिँ हाम्रो समाजमा कस्तो गलत धारणा छ भन्दाखेरि यो चाहिँ छोरीलाई मात्र चाहिने कुरा हो होइन छोरी समाजमा असुरक्षित छ अनि सेल्फ डिफेन्स पनि छोरीलाई नै चाहिन्छ आत्मरक्षा पनि छोरीलाई नै चाहिन्छ तर मान्छेहरूले सोचिरहेको छैन छोरी कोबाट चाहिँ असुरक्षित छ त छोरी छोराबाट असुरक्षित हुनुहुन्छ होला, छोरा छोरीबाट असुरक्षित हुनुहुन्छ होला। अनि जहिले हामीले यो सेल्फ डिफेन्स कार्यक्रम गर्दाखेरि चाहिँ विभिन्न संस्था अथवा यो सरकारी निकायहरूसँग नि मैले समन्वय गरेर कार्यक्रम गर्दाखेरि चाहिँ छोरीलाई मात्र फोकस गरिरहनु भएको छ क्या, त्यहाँ छोरा भन्ने चाहिँ कसैलाई पनि इन्भल्भ गर्नु हुँदैन। किन भन्दाखेरि छोरा त यत्तिकै क्यापेबल छ नि, ऊ यत्तिकै आत्मनिर्भर छ कि त्यो आफू आफैले डिफेन्स गर्न सक्छ, उसलाई चाहिँ कुनै पनि ज्ञानको खाँचो पनि छैन, उसले गर्नु पनि पर्दैन भन्ने खालको, ऊ त कहिले ह्यारेसमेन्टमा पनि पर्दैन भन्ने खालको सोच छ होइन। अनि त्यो हुँदाहुँदै चाहिँ हामीले मैले प्रोग्राम गर्दाखेरि चाहिँ मैले मिलाउन सक्नेसम्म चाहिँ छोरालाई पनि इन्भल्भ गराइदिनुहोस् है त्यो प्रोग्राममा, किन भन्दाखेरि दुवैजनाले लैङ्गिक हिंसाको बारेमा बुझ्यो भने, सेल्फ डिफेन्सको बारेमा बुझ्यो भने चाहिँ एकअर्कालाई हिंसा गर्नबाट रोकिन्छ नि त। म आज मबाट रोक्यो भने भोलि सरूबाट रोकेला, पर्सि चन्दा म्यामबाट रोकेला, हामी तिनजनाकोबाट रोकिसकेपछि त तिनवटा परिवारमा हिंसा रोकियो नि त होइन। हिंसा कसलाई हुन्छ त्यो बुझ्न जरुरी छ, पहिला के हो भन्ने बुझ्न जरुरी छ। पहिला हामीले चाहिँ सेल्फ डिफेन्स भन्ने बित्तिकै फिजिकल्ली मात्रै हामीले चाहिँ डिफेन्स गर्न सक्छौँ, हामीले कम्फु कराते तेकन्दुवाला इमेजिनेसनमा जान्छौँ होइन, त्यो सोच्छौँ। तर त्यो मात्र नभइकन हामीले
साथ र बोली नै पनि कत्रो ठुलो कुरा हुन्छ,
अनि हामीले आँखाले पनि डिफेन्स गर्न सक्छौँ, कसैले हेरिरहेको छ भने हामीले हेराइबाट पनि डिफेन्स गर्न सक्छौँ है,
विचारबाट गर्न सक्छौँ,
विचारबाट बोलीबाट कसैले चाहिँ
माईबाट गर्न सक्छौँ
एक्ज्याक्टली एउटा
हुन्न
हो योबाट चाहिँ हामीले गर्नुपर्छ यसरी पनि हुन्छ भन्ने कुरा चाहिँ एकदमै कमी छ क्या।
सबै अभिभावक चाहिँ छोरीलाई नै थोपारिरहेको छौँ क्या, हामी आफूलाई जस्तो संसार चाहिएको छ तिमी पहिला त्यस्तो बन भन्छन्,
अरूलाई बदल्न सकिँदैन तर आफूलाई बदल्न त सकिन्छ नि त प्रयास गर्यो भने होइन, आफूलाई बदलौँ र अरू आफू बदलिएपछि होइन अरूको संसार पनि राम्रैसँग बदलियोस् होइन, त्यो कुराहरूमा हाम्रो तर्फबाट वचनले व्यवहारले काम कार्यले कहीँ कतै बिघ्न बाधा नआओस्। आज हामीले सेल्फ डिफेन्सको कुरा गर्दा सेल्फ डिफेन्सको कुरा फेरि सरूसँगै जोड्न चाहे है, विद्याले भन्नुभयो नि त आँखाले गर्न सक्छौँ, नाइ भनेर गर्न सक्छौँ, हुन्न भनेर गर्न सक्छौँ, आफ्नो वचनमा प्रतिबद्ध भएर पनि गर्न सक्छौँ, त्यहाँ लडाइँ झगडा गर्नु पर्दैन नि त, मेरो विचार यो 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 भनेर बुझाएर पनि गर्न सक्छौँ भने जस्तै सरूपट्टि आउँदाखेरि यो सेल्फ डिफेन्सको, मेरो आफ्नो आत्मसुरक्षाको, मेरो आफ्नो जीवनको होइन, मेरो आफ्नो मनको शरीरको कुराहरू मसँग हुनुपर्छ भनिराख्दाखेरि यहाँ कथान्तरसँग जोडिनु भएको छ, कथान्तरको यात्रा आरम्भमा हुनुहुन्छ, हाम्रो पनि कथा हुन्छ है भन्ने कुरा हामीले बिर्सिएको हुन्छौँ, त्यसलाई सम्झाइदिने कार्यमा हुनुहुन्छ नि।
कथान्तरको शाब्दिक अर्थ चाहिँ कथाले अन्तर गर्छ भन्ने हो होइन। कथान्तरको जन्म चाहिँ 6 वर्ष अगाडि म सरु अनि वृन्दा मेरो साथी दुईजना चिया पसलमा बसेर चाहिँ चिया पिउँदै गर्दाखेरि भएको थियो। के भएको थियो नि, हामी एउटा मोटिभेसनल स्पिच जस्तो केही हेरेथ्यौँ अथवा युट्युबमा अथवा केहीमा, अनि मैले दिदीलाई के भनेको थिएँ, दिदी म त 50 वर्ष कुर्नुपर्ने भयो नि त मेरो कथा भन्नको लागि भनेको थिएँ होइन, अनि दिदीले किन भनेर, अब मेरो खतरा हुन्छ नि, म दुःख पाएर सुख नपाएसम्म त मैले कथै भन्न नपाउने रहेछु, अब म कसरी कुर्नु त्यति 50 वर्ष
गजबको कथा हुनु पऱ्यो त्यसमा होइन, सफलता पनि हजुर।
अनि त्यसो भन्दाखेरि दिदीलाई पनि त्यही भइरहेको रहेछ कि, त्यो कहिलेकाहीँ मनमा केही कुरा चलिरहेको छ तर हामीले नभन्दाखेरि चाहिँ त्यो अगाडि नै आउँदैन नि, हो है सरू मलाई पनि त्यस्तै लागिरहेको छ, अब छैन हामी सुरुवात गरौँ न त भनेर चाहिँ हामीले चाहिँ ल कथा चाहिँ सफलताको कथा पनि एउटा पाटो हो, त्यो पनि सुनाइनु पर्छ
यही रोके ल। हाम्रो छोरीहरू पनि विचार मन्थन गर्नुहुन्छ, अनि छोरीहरू पनि एक आपसमा मिलेर के गर्न सकिन्छ, कसरी राम्रो बनाऊ आफूलाई आफ्नो समाजलाई घर परिवारलाई भन्ने मात्र हुनुहुन्छ नि, त्यही जोडिएको हो यो कथा अन्त हजुर हजुर।
अनि हामीले चाहिँ अब हाम्रो आफ्नो काम त थियो सँगसँगै, तर वर्षमा एकचोटि भए पनि हामी सँगै आएर कथालाई मनाऊँ। कथा मनाउने कसरी भन्दाखेरि चाहिँ हामी सबैजना सँगै बसेर चाहिँ एक दिन मात्रै भए पनि आफ्नो कथालाई पछाडि फर्केर हेरौँ, त्यो कथा लेखौँ, त्यो कथा सुनाऊँ भन्नेबाट सुरु भएको थियो कि। 6 वर्षमा चाहिँ हामीले 25 जना विभिन्न साथीहरूलाई हामीले फर्म खुलाएको थियौँ सोसियल मिडियामा, हामी इन्स्टाग्राममा छौँ, आउनुहोस् एक दिन कथालाई दिनुहोस् भनेर मात्रै बोलाएको थियौँ कि उहाँहरूलाई। आउँदाखेरि चाहिँ हामीले त्यो दिनलाई 3 भागमा डिभाइड गरेको थियौँ कि, पहिलो भाग भनेको चाहिँ तपाईँले जिन्दगी बाँच्नु भएको छ भने तपाईँसँग कथा छ, एकचोटि कोट्याएर हेरौँ,
सबैसँग कथा हुन्छ भन्ने बुझ्नु पर्यो सुरुमा, भनेपछि मसँग पनि कथा छ भनेर हरेकले सोच्नु पर्यो. हजुर,
दोस्रो भाग भनेको चाहिँ हामीलाई कथा छैन किन लागिरहेको छ भने हामीले कहिले पनि त्यसलाई लेखेको छैनौँ अथवा रेकर्ड गरेको छैनौँ. दोस्रो भागमा चाहिँ हामी कथा रेकर्ड गर्छौँ. कथा कतै लेखिएर मात्रै भएन कि, कथा हामीले सुनाउनु पर्छ भनेर अन्तिममा चाहिँ 25 नै अगाडि आएर कथा भन्नुभयो. अनि त्यो नै कति ठुलो उपलब्धि हो कि, किनभने
ठुलै उपलब्धि हो होइन,
एकदमै,
किनभने हामीलाई चाहिँ कथान्त किन सुरुवात गर्नु थियो भने कति धेरैजनासँगलाई लाग्छ कि मेरो कथा भन्न योग्य नै छैन भन्ने लाग्छ होइन. अर्को
भन्नु
अनि अर्को भनेको चाहिँ मन त लाग्छ भन्न आउँदैन. अनि हामी चाहिँ कथान्त चाहिँ त्यो स्पेस बन्न चाहन्छौँ जहाँनिर चाहिँ हामी सम्झाउन चाहन्छौँ कि तपाईँसँग कथा छ भन्न आउँदैन भने सिकाउने हामी छौँ. यो त आवश्यक कुरा हो. अब चाहिँ हामी डटेरै अगाडि बढ्नुपर्छ भनेर लागिरहेको छौँ.
त्यो हामीलाई कथा भन्ने बित्तिकै हजुरबाले एकादेशको कथा भनेर सुनाएका कथाहरू मात्रै आउँछ नि त, अथवा हामीले नेपाली बुकमा कथा यो हो भनेर पढेका कथाहरू याद आउँछन्. तर हामीले भोगेका आजको दिन पनि भोलिको लागि कथा हुनसक्छ भन्ने चाहिँ हामीले रियलाइज गरिरहेको हुँदैन रहेछ क्या. भोलि मैले रेडियो नेपालमा गएर मैले चन्दा म्यामसँग इन्टरभ्यू दिएको थिएँ भन्दा पनि मेरो लागि एउटा अविस्मरणीय कथा बन्नसक्छ क्या मेरो लागि. त्यो चाहिँ आई रियलाइज त्यो कथान्तरबाट.
अनि तपाईँले देश बदल्नको लागि सबै कुरा बदल्नुपर्छ भन्ने छैन. तपाईँले एउटा मात्रै विधा समातेर अगाडि बढ्नुभयो भने पनि त्यो विधामा परिवर्तन आउनु भनेकै देशमा परिवर्तन आउनु हो कि. हामीलाई चाहिँ के छ भने ला रोड पनि खाल्टे खाल्टो छ, यो पनि छ, त्यो पनि छ, हामी प्रब्लम एकदमै धेरै देख्छौँ.
सबै एउटाले सम्भव पनि छ,
एउटा मान्छेले मात्रै सम्भव छ
देखेको कुरामा आफ्नो परिवेशले आफ्नो क्षमताले होइन.
त्यसले गर्दाखेरि पनि कति धेरै मानसिक तनावहरू लिइरहेको हुन्छौँ नि, ला देशमा आज यो भयो त्यो भयो हुन्छ नि, ला स्कुलमा त्यो भयो भनेर. तर तपाईँ एउटा मान्छे हो, तपाईँले आफ्नो ख्याल पनि राख्नुपर्छ. पहिला आफू अनि देश भन्ने कुरा चाहिँ एकदमै मनन गर्नुपर्छ. त्यो चाहिँ मेरो के भन्ने मोटो जस्तै हो कि, म बाँचे मात्रै मेरो देश बाँच्छ, त्यही भएर मैले आफूलाई बचाउन सक्नुपर्छ, चाहे त्यो शारीरिक मानसिक अथवा केही पनि तवरबाट. आफ्नो माया भनेको आफैले गर्ने हो हुन्छ कि,
हो त आफ्नो माया आफै गर्नुपर्छ भनेर अहिले यहाँले बुझिरहनु भएको छ, भनिरहनु भएको छ. र आज अन्तर्वार्ताको यो प्रसङ्गमा, यो यात्रामा होइन, यो भेटवार्ताको क्रममा असाध्यै खुसी लागेको चाहिँ के हो भने, कुरा धेरै बुझ्नुभएको छ, अब बुझिदिनु पर्यो युवा पुस्ताको कुरा भन्ने लाग्यो होइन. आजको निष्कर्ष भन्नुपर्दाखेरि र गर्न चाहिरहनु भएको छ, प्रयास गरिरहनु भएको छ, सम्भावनाको खोजी गरिरहनु भएको छ, विश्वास गरिदिनु पर्यो युवा पुस्तालाई होइन, उहाँहरूको कुरा सुनिदिनु पर्यो, बुझिदिनु पर्यो. र युवा पुस्ताले आफूलाई समयमै चिनेर, आफ्नो क्षमतालाई समयमै चिनेर, निर्दक्ख भएर आफूमा आफैमा विश्वास गर्नु पनि जान्नु पर्यो, आफैले आफैलाई चिन्नु पनि जान्नु पर्यो. पहिचान अवश्य बनाउन सकिन्छ. युवाले आफ्नो पहिचान बनाउँदा परिवार, समाज र देशको पहिचान सँगै जोडिएको हुन्छ, यो कुरामा हामी विश्वस्त छौँ. यसरी पनि आज हामीले नवयुवा पुस्ताका छोरीहरूको कुरा राख्यौँ. अझ कति कुराहरू राख्न बाँकी छ, अर्को भेटवार्तामा यी विषयहरूलाई जोड्दै जाउँला. जाँदा जाँदै विद्या र सरलाई नै भन्न चाहे, आफू जस्तै छोरीहरूलाई, साथीहरूलाई के भन्नुहुन्छ?
जहिले पनि केही काम गर्छु भनेर सोच्दाखेरि तपाईँ एउटा मान्छे हो भनेर सोच्नुहोस्, तपाईँ एउटा छोरी हो भनेर नसोच्नुहोस्, त्यति नै भन्छु.
तपाईँलाई मन लागेको काम गर्नुहोस् तर त्यसले अरूलाई चाहिँ असर गर्नु भएन,
नकारात्मक रूपमा.
हजुर, नकारात्मक रूपमा तपाईँसँगै भएका व्यक्तिहरूलाई चाहिँ असर नगरोस् तपाईँको कार्यले, कुनै पनि कार्यले. आफू सुरक्षित हुनुहोस्, मस्त रहनुहोस्, आफ्नो काम गर्नुहोस्, अनि त्यसपछि आफ्नो गोल अचिभ गर्नको लागि काम गर्नुहोस्. आफू मस्त हुँदा हुँदै अरूको अधिकार हनन गर्ने प्रयास चाहिँ नगर्नुहोस्, त्यति हो. धन्यवाद.
हाम्रो छोरीहरू आफ्नो लक्ष्यमा एकदमै प्रष्ट हुनुहुन्छ, विश्वस्तबाट अगाडि बढिरहनु भएको छ. विश्वास गरिदिनु पर्यो, अवसर दिनु पर्यो, साथ दिनु पर्यो. अप्ठ्यारो अवस्थामा म छु नि है सँगै भन्ने एउटा परिवार हामीलाई चाहिएको छ. त्यो परिवार सबै छोरीहरूको लागि, सबै आमा दिदीबहिनीहरूको लागि मिलोस्. त्यसो भयो भने हाम्रा दाजुभाइहरू, हाम्रो बुवा काकाहरू होइन, सबैजनाको लागि यो एउटा राम्रो एउटा अन्तर सम्बन्ध हो नि त. लैङ्गिक योनिक अल्पसङ्ख्यक LGBTIQ+A यो सम्पूर्णको लागि चाहिँ समानताको एउटा लक्ष्य छ. जहाँ जुन भूमिकामा हुनुहुन्छ उहाँहरूलाई स्वतन्त्र भएर आफ्नो लक्ष्यमा अगाडि बढ्नको लागि अधिकारको रूपमा कहीँ कतै बाधा नपरोस्, बाटोमा कहीँ अवरोध नआओस्, यही कुरालाई आत्मसात गर्दै आज नवयुवा पुस्ताका प्रतिनिधि पात्र दुई युवा छोरीहरूको कुरा आज हामीले यहाँहरूमाझ राख्यौँ, जो आफै सामाजिक अभियन्ता हुनुहुन्छ, अधिकार कर्मीको रूपमा अग्रसर हुनुहुन्छ. विभिन्न विद्याविष्ट र सरू खड्काको विचार आज हामीले यहाँहरूमाझ राख्यौँ. आज हामी माझ उपस्थित रहेर आफ्ना अनुभव आफ्ना विचार हामी माझ हाम्रा आदरणीय श्रोतामाझ राखिदिनु भयो, यसको लागि विद्या अनि सरू दुवैलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद.
धन्यवाद बोलाइदिनु भएकोमा.
हजुरलाई पनि धेरै धेरै धन्यवाद चन्दा म्याम, हामीलाई यो अवसर दिएर
ओहो कहीँ पुगिएछ है भन्ने महसुस भइरहेको छ. थ्याङ्क यू सो मच.
हामी त खोजीमा छौँ सचेत युवा पुस्ताको. महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने कार्यक्रमको यो प्रस्तुतिप्रति यहाँको धारणा प्रतिक्रिया के छ हामीलाई इमेल मार्फत राख्न सक्नुहुन्छ. यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com. अर्को साता बुधबार फेरि हामी महिला सवालका विविध विषयवस्तुको उठान गर्ने क्रममा आउने नै छौँ, हाम्रो भेट हुने नै छ. आजको लागि पनि प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु. आजको लागि नमस्कार, शुभ दिन.
छोरी, यो तिम्रो न्यायको आवाज हो, सहअस्तित्वको आवाज हो, सम्मानको आवाज हो.
अहम बला दुर्बला आदिशक्ति अहंबिका आदिशक्ति अहंबिका आदिशक्ति अहंबिका अधिकार पनि आफ्नो ओ शरीर मेरो आफ्नो
रक्त बीज राक्षसाई बन्न सक्छु कालिका ओ हो रक्त बीज राक्षसाई बन्न सक्छु कालिका बालिका म बालिका नयाँ युगकी बालिका अम्बिका